नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत 5 श्रृङ्खलादेखि सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनेर आइरहेका छौं। हामीले गएको साता सुबिन भट्टराईको उपन्यास समरलभको 4 श्रृङ्खला सुन्यौं। अब आज समरलभको 5 श्रृङ्खला वाचन सुरु हुन्छ पृष्ठ 900 बाट। दोस्रो पटक ग्रुपमा काम भएन। धेरै साथीहरू अलिक पछिलाई काम थाती राखेर बसेका थिए। साय र म भने माघको पहिलो सातामै निस्क्यौँ क्वेसनायर सर्वे गर्ने भनेर, दुबईको फिल्डमा दुवैजनाले काम गर्ने शर्तमा। हामीले घर घरै गएर मानिसका आर्थिक सामाजिक पक्ष सोध्नुपर्ने, यही काम पोखरामा रमाइरमाई गरिएको थियो। तर त्यहाँ दिनभरिमा जम्मा 7-8 घरमा मात्र गर्न सकिया थियो। त्यहाँ म र साय प्रत्येक एकजनाले आफ्नो आफ्नो क्षेत्रको गाविसमा गरेर 71 रेस्पोन्डेन्टको सर्वे गर्नुपर्ने, अर्थात् 71 मान्छेसँग बसेर 3.5 पेज लामो क्वेसनआर भर्नुपर्ने, जसका लागि हामीले 6 दिन समय छुट्याएका थियौँ। मेरो र सायाका लागि 3-3 दिन, भ्याइएला नभ्याइएला केही अड्कल अनुमान थिएन। पहिलो मेरो क्षेत्रमा गर्ने भनेर पालो राखियो। मेरो क्षेत्र अर्थात् कल्याणपुर, म र समीर आउँदा बसेको ठाउँमै बस्यौँ। त्यही सानो कोठा, एउटा खाट अनि त्यही टाढाको टोयलेट। पुगेको भोलिपल्ट र पर्सिपल्ट गरेर हामीले 71 घर सकेरै छाड्यौँ। तीन दिनसम्म दुईजना एक एक कोटा झोला बोकेर गाउँ गाउँ डुल्यौँ। मध्य जाडोको बेला, तराईको शीतलहर, ड्याममा सेतै देखिन्थ्यो, घामको मुख देख्नसम्म पाइँदैन थियो। फेरि जाडोले गर्दा चिया खान मन लाग्ने, तर त्यस्तो देहातमा चिया पसल कतै पनि फेला नपर्ने, न कुनै घरका मान्छेले चिया नै खुवाए। दिनभरि लगभग भोकै हिँडियो, कतै होटल भएन खानु पाउनु। फेरि मान्छेहरू कस्ता भने, जो अलिक हुने खाने जस्ता देखिन्छन् उनीहरूको व्यवहार एकदमै रुख हो। जो निकै दरिद्र छन् ती आतिथ्य देखाउन खोज्ने। एकैपल्ट बेलुका 5 बजेतिर गलेर होटेलमा आएपछि एक प्लेट मोमो खाइयो र दिनभरि तिर्सना गरेको चिया पनि पिइयो। कता कता जानुभयो आज, होटेलवालाले हामीलाई सोध्यो। गएका ठाउँका नाम औँला भाँची भाँची सुनाइदियौँ। हामीले सँगै सुत्यौँ। सुरुको दिन सँगै सुते पनि ऊ त्यस्तो आपत्तिजनक हरकत नगरौँ भन्ने खालका कुरा गर्दै थिए। उसको त्यस किसिमको कुरा सुनेर म एकपल्ट हाँसेको थिएँ अनि बिस्तारै उसलाई आफूतिर ताने। ऊ नो भन्दै थिए, मैले आफ्नो काम जारी राखेँ। धेरै नजिक आइसकेपछि उसको नो साउथीभन्दा पनि मसिनो भइसकेको थियो अनि त ऊ पुरै मेरै बसमा परिहाली। तिमी परभटलाई नि, चितवनको पहिलो रातको सेक्सपछि उसले भनेकी थिए केही मुस्काउँदै। बदलामा म मुस्कुराइदिएको थिएँ। अनि दोस्रो रात हामीले रक्सी खायौँ कोठामै। बजारको चिरानतिर एउटा भट्टी थियो, त्यहाँबाट मिनरल वाटरको बोतलमा लोकल किनेर ल्याएँ। 3 घुटको पनि मरिमरि निले, धेरै नै मातेको थिएँ, फनफनी घुमाइरहेको थियो। यसै खाटमा पल्टिरहेको थिएँ, साया बिस्तारै मतिर लम्की र मलाई मेरो छातीमा समातेर उठाई। टोपी भएको सेतो रङको लामो र बाक्लो खालको टी सर्ट लगाएकी थिए तिग्रासम्म आउने, तर तल ट्राउजर लगाएकी थिएन। उसका सेता तिग्रा स्पष्ट देखेका थिए, कपाल पुरै छाडेकी थिए, घरिघरि कपाल उसको मुखतिर आउँथ्यो। ऊ मुख बङ्ग्याएर फुक्तिर पसलतिर पुर्याउँथे। आज खुब सेक्सी देखेकी छौ साया, उसको तिग्रामा आँखा डुलाउँदै मैले भने। ऊ केही बोलिन। त्यस दिन उसको एटिच्युड अलिक भिन्न थियो। खाटमा लम्पसार सुतिरहेको मलाई उठाएर बिस्तारै आफूतिर तानि र आफ्नो मुख मेरो मुख नजिकै ल्याए। किस गर्छ कि भन्यो, गर्ने होइन, खालि मेरो ओठ नजिकै आफ्नो ओठ ल्याउँथे र तुरुन्तै मलाई पर ठेल्थे। निकै बेरपछि उसले मेरो तल्लो ओठमा आफ्नो ओठलाई छुवाए। कस्तो सफ्ट किस थियो, म पुरै उत्तेजित भइसकेको थिएँ अनि मलाई झ्याप्पै खाटमा लडाएर मेरो सर्टको टाँक एक एक गर्दै खोल्न लागे अनि मेरा गाला ओठ घाँटी हुँदै छातीमा किस गर्न लागे। मेरो मुटु निकै जोड जोडले हान्न थाल्यो। उसको किस मेरो छातीबाट नाइटोतिर सर्दै आयो र म पुरै उत्तेजित भइसकेको थिएँ। फुल इरेक्सनमा थिएँ। उसको हातहरू सलबलाइरहेका थिए। मेरा हात पनि त्यसै गरी सलबलाएका थिए। म खप्न नसक्ने स्थितिमा आइसकेको थिएँ र म वाइल्ड हुन पुगेँ। त्यसपछि म पुरै ऊभित्र प्रविष्ट भएँ। उसले बिचबिचमा ठुल्ठुलो स्वरले आनन्दको सित्कार पनि निकाल्थे। अर्को दिन मैले उसलाई भने, हिजो राति खुब फर्ममा थियो नि। उसले भनेकी थिए, म रक्सी खाएपछि यस्तै हुन्छु सेक्सको मामिलामा। ऊ फेरि भन्न लागि, मलाई मात्र होइन धेरैजसो केटीहरूलाई पिएपछि यस्तै हुन्छ अरे। छ दिनसम्म हाम्रा दिन र रात उसै गरी आइरहे। हरेकै जस्तो रात रक्सी खाइयो। ऊ रक्सी खाएपछि मात्र अलिक फर्ममा आउँथे। त्यसले म उसलाई खुवाउनमै बल गर्थेँ, आफू कम खाए पनि। मेरो फिल्ड वर्क सकेपछि अब उसको पालो आएको थियो। उसको ठाउँ थियो बगौडा गाविस, कल्याणपुरबाट दुई स्टेसन अगाडि। त्यहाँ बस्न अलिक राम्रो ठाउँ थियो। एउटी बुढियामा बस्थिन्, त्यहाँ पनि दोस्रो तलामै थियो बस्ने ठाउँ। अलिक फराकिलो, तिनवटा कोठा थिए। बुढियामा तल्लो तलामै बस्थिन्। माथिपट्टि हामीलाई डङडङ थिए खाली फ्ल्याट, टोइलेटको दुःख उतै जस्तो। तर सबभन्दा ठूलो फरक के भने, यहाँको खाना एकदम नमिठो थियो। यता मुखैमा हालिरहँ जस्तो लाग्थ्यो, उता यहाँ मुखैमा हालिन सक्नुको खाना न मोमो पाइन्थ्यो न मासु। प्रत्येक छाक मासुको दाल पकाएकी हुन्थिन् अनि तरकारीमा साग मात्रै। छाकको 60 रुपियाँ चार्ज गर्थिन्। मलाई न मासुको दाल मनपर्थ्यो न साग, कहिले त्यहाँबाट उम्किनु जस्तो भयो। बेलुकीको भात खाइसकेपछिको रक्सी र स्न्याक्स भने अलिकति आशलाग्दो खानकी हुन्थ्यो। त्यो पनि नपाएको भए कन्त बिजोक नै हुन्थ्यो। लोकल ठर्रा त झन् ठ्याप्पै मन नपर्ने आफूलाई। नाक थुनेर घुटुक्क पार्थे। जिउमा पुगेपछि लाग्ने हो भन्दै हामी कोठामा आइपुगेपछि अनेक शीर्षकमा गफ गर्थ्यौँ। विशेष साथीहरूकै कुरा गर्थ्यौँ। कुरा गर्थ्यौँ भन्दा पनि कुरा काट्थ्यौँ। भविष्यका प्लान बनाउँथ्यौँ। बिहाको कुरा गर्थ्यौँ। एक दिन मैले उसको नाउँको अर्थ सोधेको थिएँ। उसले भनेकी थिए, साया अर्थात् छाया। यो त हिन्दी शब्द होइन र? मैले फेरि सोधेको थिएँ। मेरो नाउँको अर्थ त हिन्दी नै लाग्छ, उसले भने, तर यो नेपाली शब्द पनि हो। नेपाली शब्दको अर्थ के? मैले पुनः सोधेँ। भो भन्दिनँ, उसले केही लाज मान्दै भने, भन न प्लिज। कुनै कुरा हुन्न भनेपछि त्यसको पछि लाग्ने मान्छेको स्वभावबाट म अछुतो कहाँ रहन्थे र? नजिस्का भए त हुन्छ, सायाको अर्थ पेटिकोट पनि हुन्छ। म हाँसेँ, उसलाई नजिस्काइरहन सकिनँ। उसलाई पेटिकोट पेटिकोट भन्दै जिस्काइरहेँ। उरिजले चुर भई। उसको पालो थियो मलाई केही भन्ने। भनी अतीत अर्थात् पास्ट अर्थात् भूत, घोस्ट, यु आर घोस्ट। केही नपाएपछि उसले यतिमा चित्त बुझाउँदै मलाई जिस्काए। त्यसपछि बेला बेलामा उसलाई मेरी प्यारी पेटिकोट भनेर जिस्काइरहन थालेँ। उसलाई बानी परिसकेको थियो रिसाउन। मलाई एउटा खेल आउँथ्यो, त्यो म उसलाई खेलाउँथेँ। ऊ बिछट्ट रमाउँथे। खेल कस्तो थियो भने, म आफ्नो अङ्ग देखाउँदै उसलाई छिटछिटो अङ्गको नाम भन्न लगाउँथेँ। उसले त्यो फटाफट भन्नु पर्थ्यो। जस्तो म आफ्नो नाक देखाएर उसलाई आफ्नो आँखा देखाऊ भन्थेँ, मेरो कान देखाएर उसलाई आफ्नो नाक देखाऊ भन्न सक्थेँ। तर ऊ बिचरा मैले बोलेको शब्दलाई ख्याल गर्न नसकेर खालि मैले देखाएको अङ्गतिर मात्र ध्यान दिन्थे। त्यसैले उसले त्यो खेल कहिले खेल्न सकेन। ऊ हरेक दिन आज सक्छु भन्थे, तर कहिल्यै सक्दिन थिए। एक दिन मलाई चुनौती दिँदै भने, मलाई खेलाएर हराउने, लौ आज म तिमीलाई खेलाउँछु, को हार्दो रहेछ। तर मैले त्यो खेल कहाँ खेल्न सकेर, म पनि हारेँ। ऊ कम्ती खुसी भएको होइन। एक दिन खेल्दा खेल्दै जिस्किन मन लागेर मैले उसलाई आफ्नो छातीमा हात लगेर घाँटी देखाउन भनेको थिएँ। उसले पनि आफ्नो छात हातीमै आफ्नो हात छातीमै लगी। मैले हाँस्दै भने, त्यो त ब्रेस्ट होइन। ऊ पनि छक्क परेर मलाई हाँस्दै भने, तिमी परवर्ट।
जाऊं मैं धोबे बलिहारी,
एक बिहानै किरणले फोन गर्यो। निद्रामै थिएँ म। डिसेम्बरको अन्तिम दिन थियो। जाडोको कुरै नगरौँ, दुई दुईवटा सिरक खापेर सुतिरहेको अवस्थामा सिरकबाट हात झिकी फोन उठाउन मन त थिएन, तर बाध्य भए। किरण सोध्दै थियो, आज के को हो? तन्द्रामै थिएँ। एक्कासी बिना कुनै प्रसङ्ग उसले सोद्धा एकछिन त अलमल्लमा परे। दिमागमा डिसेम्बर अन्तिम भन्ने कुरा पहिला आयो, भने न्यू इयर इभ हो नि। त्यो भने होइन, उसले भन्यो, सायाको निम्ति आज। बल्ल कुरा बुझे, तर सायाले सरप्राइज राख्नु भनेकाले मलाई वास्तविक कुरा भनिहाल्न मन लागेन। यति मात्र भने, खोइ उसले गरेको निम्ति उसैलाई सोध्न, मलाई के थाहा? तिमीहरू आफू आफूमा खिचडी पकाउने अनि हामीलाई केही नभन्ने? ऊ अलिक सन्के जस्तो गर्यो। सायाले नभन्नु भनेको कुरा म कसरी भन्नु? तेरि पनि साथी नै हो नि ऊ। मैले भने, उसलाई फोन गरेर सोध्न नहुने? उसलाई फोन गरेर सोधे तँलाई सोध्नु भन्छ, तँलाई सोधे उसलाई सोध्नु भन्छस्, के हो यस्तो पारा? उसले अलिक कडा आवाजमा भन्यो। यो कस्तो आपत? पार्टी छ सायाका, निम्ता गरिएका छन् उसैका साथी, गाली खाइरहेछु म के भन्नु यार? मैले वास्तवमै केही भन्न सकिनँ। बदलामा उसित न्यू खोज्ने कुरा पनि थिएन। मार्केटमा एउटा हल्ला सुनियो। उसले भन्यो, तिमीहरूको इङ्गेजमेन्ट हुँदैछ अरे। मार्केटमा कति चाँडै हल्ला भइहाल्ने। मार्केटमा एउटा हल्ला सुनियो, तिमीहरूको इङ्गेजमेन्ट हुँदैछ अरे। उसले भन्यो, मार्केटमा कति चाँडै हल्ला भइहाल्ने। साला नेपालको मार्केट नै सानो छ, हल्ला फिजिन कति बेर लाग्छ र? यी सब वैयात कुरा हुन्। मैले भने, ठिकै छ, हामीलाई नै गोप्य राख्छौ भने। उसले भन्यो, नभएको कुरा कसरी हो भनौँ त मासै। मैले भने, मलाई अब के लाग्न थालिसकेको थियो भने सायाले गोप्य राख्नु भनेको कुरा उसलाई किन नभनिदियो। तर मैले केही भन्नुभन्दा अगाडि उसले फोन राख्यो। आनन्दै भयो। फेरि एकछिनमा प्रतीक्षाले फोन गरे। उही किरणले नै सोधेको कुरा सोधी, आज साया कहाँ के हो? साया कहाँ के हो? उसैलाई सोध न यार, मलाई कसरी थाहा हुन्छ? के हो पारा? उसले भने, उसलाई सोधे तिमीलाई सोधा भन्छ, तिमीलाई सोधे उसलाई सोध्नु भन्छ। तिमीलाई त संसारका सारा घटना थाहा हुन्थ्यो त। मैले भने, यो कुरा थाहा पाउनबाट कसरी चुक्यौ? ल भयो भयो नभन्ने भए। यति भनेर उसले फोन काटे। त्यसपछि दिव्या र अनुसित पनि त्यही खाली वार्ता दोहोरियो। उनीहरूले पनि मसित रिसाएको अभिनय गरेर फोन काटे। अनि मैले सायालाई सोधेँ, के हो आफू पार्टी दिने त्यसको कारण कतै नभन्नु भनेर कबल गराउने, अनि मान्छे जतिलाई मलाई सोध्नु भनी बिडाउने? ऊ खेती हाँसिरहे। किन हाँसे कि? अलिक रिसाएर सोधेँ। मलाई मजा लागिरहेछ। मलाई रिस उठ्यो। अर्कालाई दुःख दिएर कसरी मजा लिन सके कि? रिसकै झोकमा भने, साँच्चै भन्दै वास्तविक कुरा? ए त्यस्तो नगर है, उसले भने, भरेसम्म गोप्य राखन यार, आफै थाहा पाउन देऊ न। फोन राखेँ। किरणले सायाको घर देखेका थिएन। उसित बेलुकी चोकमा भेटेर सँगै जाने कुरा दोस्रो पल्टको फोन वार्तामा भयो। यसपल्ट उसले मसित कारण सोधेन। म तेस्रोपल्ट ससुराली जाँदै थिएँ। पहिलोपल्ट सायाकै निमन्त्रणामा गएको थिएँ, घरमा कोही नभएको अवस्थामा। दोस्रोपल्ट सेकेन्ड इयरको एक्जामको बेला दिउँसो कोही नभएको भन्ने थाहा पाएर गएको थिएँ। तेस्रोपल्ट जाँदै थिएँ एउटा औपचारिक पार्टीमा, जहाँ उसका सम्पूर्ण खानदान उपलब्ध हुनेवाला थिए। औपचारिक पार्टीमा अलिक फर्मल हुन पर्यो भनी टाई सुट लगाएको थिएँ। सायाले पनि पूर्व जानकारी दिएकी थिए, पर्सनालिटी अलिक मेन्टेन गरेर आउनु। किरणले भेट्ने बित्तिकै मैले लगाएको सुटतर्फ अप्रत्यक्ष सङ्केत गर्दै भनिहाल्यो, ल बधाई छ है बेहुलाजी। के को बेहुला? मैले भने, सुट लाउँदै म बेहुला हुने भए। बिहेमा जन्त जाने सबै मान्छे बेहुला हुँदा हुन्, हामीलाई पनि थाहा छ। उसले भन्यो, तिमीहरूले जति कपट्याइ गरे पनि। हामी सायाको घरतर्फ बढिरहेका थियौँ। के हो कुरा? अहिले एकछिनमै थाहा पाइहालिन्छ नि, मैले भने। सायाको घरको गेटमा पुग्दा उसको घरको सबभन्दा माथिल्लो तलामा बाक्लै चहलपहल देखिन्थ्यो। ठिक त्यही तलामा वरपर टेन्ट गाडिएको थियो, तर लोड सेडिङले होला उज्यालो बत्ती थिएन। मधुर बत्ती भए पनि रमझम राम्रै भएको माथि पुगेपछि देख्यौँ। हामीलाई देख्ने बित्तिकै साया कुद्दै आए। उसले त्यस दिन इम्ब्रोइडरी गरिएको हरियो कुर्ता सुरुवाल लगाएकी थिए। ऊ कुर्ता सुरुवालमा पनि यति राम्री देखिन्छ भनेर मैले अनुमानै गरेको थिएन। हलुका श्रृङ्गार पनि गरेकी थिए। ओठमा गाढा खैरो लिपस्टिक पोथेकी थिए। कपाल सबै फुक्का छाडेकी थिए। डिसेम्बरको अन्तिम दिनमा पनि उसले कुनै स्वेटर या ज्याकेट लगाएकी थिएन, एक सरो कुर्तामै थिए। मैले उसको कुर्ताको पातलो जाली जस्तो बाहुलामा लगाएर भनिहालेँ, जाडो भएको छैन म्याडम? वाट उसले यसरी भनी मानौ मैले उसलाई सबको अगाडि कपडा खोल्न भनेको यस्तो गर्मी भइरहेछ कि कुरै छाड्देऊ केटीहरूलाई केटाभन्दा कम जाडो किन हुन्छ थाहा छ किरणले पालै पालो हामी दुबैको अनुहारमा हेर्दै भन्यो किन सायाले सोधी किरणले भन्यो केटीहरू हट हुन्छन् नि किरणलाई प्याट्ट पिड्दै उखी तिति हाँस्न लागि मलाई किरणको जोकभन्दा पनि साया हाँसेको देखेर हाँस्न मन लाग्यो जसले हामीलाई एउटा कुनातर्फ लगी जहाँ प्रतीक्षाहरू थिए रङ्गी बिरङ्गी मेच थिए पुरै क्याटरिङ बोलाइएको रहेछ खाना बनाउन खाना चाहिँ माथि ट्याङ्की भएको छतमा बनाइदिइरहेछ त्यही छत जहाँ सायाको भाइ अचानक आउँदा त्यो रात 15 मिनट मैले गुजार्नु परेको थियो एकपल्ट त त्यो ठाउँ कस्तो भएछ भनेर हेर्न पनि मन लाग्यो तर मनको कुरा मनमै थुने क्याटरिङवालाहरू त्यहीँबाट प्लेटमा खानेकुरा ल्याउँदै सर्भ गरिरहेका थिए पार्टी के विषयको अझै भन्न मिल्दैन किरणले सायालाई सोध्यो इङ्गेजमेन्ट पार्टी यति भनिसकेर साया अघि चाहिँ खेती हाँस्न लागे प्रतीक्षाहरू सायद थाहा पाइसकेका थिए केही नभनी मुसु मुसु हाँसिरहेका थिए किरण एउटा मात्र के विषयको पार्टी भनेर जानकारीसम्म नपाउने व्यक्ति भन्यो सायाले प्रतीक्षातर्फ हेर्दै भने ओ हिप्पो के को पार्टी हो किरणलाई भन्दै त तैँ भन्न तेरै पार्टी हो जरकट्ट लवजमा प्रतीक्षाले भने यो कन्भोकेसनमा पास भएको पार्टी हो सायाले भने यति भनेर एकछिन है आइहाले भन्दै पछाडि आएका एक होल गेस्टलाई स्वागत गर्न उगई सायाका कुरा नबुझेर किरण अलमल्ल पर्यो आज अघिदेखि नै फिटान्छे प्रतीक्षाले भने मैले पनि बल्ल बुझेँ उसको अलिक भिन्न र अजीब व्यवहारको रहस्य त यो पो रहेछ खानेकुरा डुलाउनेले प्लेटमा एक एक गर्दै परिकार ल्याइरहेका थिए तर बफ आइटम धेरै कहिले फोक्सो कहिले छोइला कहिले भुटन के हो के धन्न जिब्रो थिएन अचानक त्यो सम्झेर पछाडिपट्टि फर्केँ जहाँ सायाको कोठा थियो अनि मनमा नै हाँसेँ भेज आइटम जम्मा 2 थरी मात्र साँधेको बदम र भेज पकौडा दिव्या थिए हाम्रो टोलीमा अलिक नाक्ने के अरू सबैलाई बफ चल्थ्यो केही खानेकुरा चम्चाले न्यापकिनमा राखेर बिस्तारै खान लाग्यो एकैछिनमा एउटा मान्छे रक्सीका गिलास डुलाउँदै आयो त्यसै बेला साया पनि हाम्रो छेउ आइपुगी उसले रक्सीको गिलास त्यो बेराको ट्रेबाट झिकेर हामीलाई दिन खोज्दै भनी यो 3 पानी खाँदा हुन्छ होम मेड केटीहरू नाक्ने के नखान खोज्दै थिए अलिकति त चाख्नै पर्छ भनेर साया नै ढिपी गर्न लागि सबले गिलास समाए मैले पनि एउटा गिलास समाइदिएँ त्यो देखेर प्रतीक्षाले जिस्काई यो अतीतलाई त नदे मेरो लुगा 4 बनाउँछ म हाँस्न लागे वरपर अरू पाहुना उभिएका थिए मेरा ससुराली खलक नेवारीमा कुरा गरिरहेका थिए के भनेका बुझिएन भविष्यमा यसै गरी कुनै पार्टीमा सायासित कतै गएको बेला यिनै मान्छे त झेल्नुपर्ने हो नि मैले 3 पानी स्वाट निल्दै म कल्पना गरिरहेको थिएँ अनि सोचेँ कमसेकम आजको दिन चाहिँ भमिट नहोस् जनतामाथि पार्टीमै भमिट भइदियो भने यिनले म त के मेरो सात पुस्तालाई पनि आफ्नो छोरी दिने छैनन् तर गिलासमा दिइएको पेकभन्दा अर्को चाहिँ थप्ने छैन भनेर मैले मनमा नै अठोट गरेँ खोइ त यसो गीतसित बजाउनु पर्दैन चाहे हाम्रो छेउमा आउनसाथ अनुले भने डान्ससान्स गर्न पाइएन भने त पार्टी बोरिङ हुन्छ नि एकछिन न 7 बजी लाइन आउँछ अनि सायाले भने अनुलाई नाच्न नपाएपछि अर्थ केही चाहिन्नथ्यो जहाँ पनि जति बेला पनि गीत बज्यो कि त्यसको बिट पक्रेर नाचु नाचु झै गर्थ्यो कलेजमै वेलकम पार्टीको दिन सबभन्दा आकर्षणको केन्द्र थिए उसलाई बेस्ट डान्सर इन सिडिइएस भन्दा फरक नपर्ला त्यसपछि सायाले मलाई मात्र तानेर आफ्नो कोठामा लगी उसको कोठाको च्यालमा आधाभन्दा बढी रक्सी राखिएको एउटा सिसाको गिलास थियो त्यहाँबाट अलिकति रक्सी घुटुक्क निली मलाई खाने भनेर सोधी ल्याउ न मैले भने अलिअलि लागेकै थियो डराइन पिउन 2-3 घुटकै पिदेँ त्यसपछि ऊ ढोकातर्फ बढेर चुकुल लगाएँ म तर्सेँ यो के गरेँ कि आत्तिँदै मैले सोधेँ किन डराएको उसले हाँस्दै भने म वास्तवमै निकै डराइरहेको थिएँ कसैले देख्ला चाहिँ कोही आउला चाहिँ लागिरह्यो बाहिर ओहोरदोहोर गरिरहेका मान्छेको अस्पष्ट छाया झ्यालको सिसाबाट प्रष्ट देखिन्थ्यो म वास्तवमै निकै डराइरहेको थिएँ कसैले देख्ला चाहिँ कोही आउला चाहिँ लागिरह्यो बाहिर ओहोरदोहोर गरिरहेका मान्छेको अस्पष्ट छाया झ्यालको सिसाबाट प्रष्ट देखिन्थ्यो किन डराएको उसले हाँस्दै भने आज रेप गर्छु तिमीलाई मेरो आँखामा आफ्नो आँखा जुदाउँदै छेउमा आएर सायाले केही मस्कुलिन भोइसमा भने त्यसरी नहेर न साया मैले जिस्काइदिएँ डर लाग्यो ऊ मलाई झन् त्यसरी नै हेर्न लागे मेरो गालाबारी जताततै एकदमै रफ तरिकाले किस गर्न लागि झ्यालबाट कोही चियाइरहे जस्तो लाग्यो स्टप मैले भने ऊ तुफान चाहिँ भएकी थिए रोकिनेवालै थिइनँ मेरो नाक गाला ओठ निधार घाँटी सबतिर आफ्नो ओठ जोत्दै थिए मलाई भने पटक्कै इमोसन आइरहेको थिएन बरु डरले ज्वरो जस्तो आइरहेको थियो नडराउन ऊ भने ढुक्क थिए एकैछिनमा उसको ढोकामा केही खैला बेला भएको आवाज सुनियो। ऊ पनि अलिक सतर्क भई उसको दराज कैना अगाडि गरे अरे। मुखैभरि लिपस्टिकको दाग लागेको थियो। भर्खरै सिलाएको सेतो सर्टको कलरमा त झन् दागै दाग थियो। मैले यो सब उसलाई देखाउँदै भने के गर्ने। उसले भने मुख रुमालले पुछ जान्छ अनि सर्ट ह्या उल्लु। उसले भने कोटले छोप न पुरै। आफ्नो ओठको लिपस्टिक र तितरबितर भएको कपाल उसले तुरन्तै मिलाइसकेकी थिए। कम स्यालछे ऊ। उसले भनेको सबै गरिसकेपछि एकपल्ट ऐना हेरे। लिपस्टिकको कुनै चिन्ह थिएन, तर मेरो शरीरमा उसको शरीरको लेडिज पर्फ्युमको बास्नाको केही अंश बाँकी थियो। फर्केर आएपछि साथीहरूले सोधे कहाँ गएर आएको। प्राइभेट। कहाँबाट कसरी फुत्कियो यो आफै छक्क परे। सायद उत्तर केही नआएकाले मुखबाट यो यसै फुत्कियो। जे सम्झुन् भनी त हाले। त्यो त छाँटकाँट हेर्दै लागिहाल्यो नि, प्रतीक्षाले भने। बेर गिलास डुलाउँदै आयो। दिव्य बाहेक सबैले अर्को पेक लिए। मलाई पनि अझ मात्न मन लागिरहेको थियो। सबै नसा सायको कोठामै सकिसकेको थियो। प्रतीक्षाले मैले थपेको विचार गरिरहेकी थिएँ। भनिहाली ओइ तेर्न थप त केही हुन्न। मैले भने आजकल स्टामिना अलिक बढ्या छ। साय अरू गेस्टहरूसितै बिजी थिए। ऊ पारिवारिक गेस्टहरूसित पनि हामीसित झैँ खिति हाँसिरहेकी थिए। बत्ती आयो। एकैछिनमा साय आएर हामी सबैतिर हेर्दै भने डान्स गर्ने होइन त अब। अनुको अनुहारमा चमक पनि बत्ती सँगसँगै आएको थियो। उसैले भने कता हो। सबैलाई उसले तल्लो तलाको एउटा ठुलो हलमा लगे। डान्स गर्नलाई भनेर बनाइएको रुम चाहिँ थियो। त्यो म्युजिकल इन्स्ट्रुमेन्ट पनि रेडी। सबै नाच्न थाले। प्रतीक्षा पनि पुरै माथिकी थिए। नाच्दा नाच्दै सुरुमै एकपल्ट म्युजिक बन्द भयो। कराइहाली खोइ डिजे छैन। डिजे मेरो बिहाको पार्टीमा बोलाउँला है हिपो। साया यसो भनिसकेर म्युजिक प्लेयर बजाउन लागे। फेरि गीत बस्न लाग्यो। मलाई फनफनी घुमाउन थालिसकेको थियो। जति फर्क्यो उफ्रियो उति नसा जान्छ भन्दै खलखली पसिना काडुन्जेल उफ्रन लागे। साया पनि मेरो छेउ आएर मलाई समाएर नाच्न थाले। आधा घन्टा जति नाचेपछि सबैलाई घर जान हतार भयो। सबै सायासित बिदाबारी हुन थाले। हिँड्न हिँड्न के लागिया थियो। किरणले भन्यो होइन अङ्कल आन्टीलाई बाई नभनी कसरी जाने। नचाहिने ठाउँमा अनावश्यक औपचारिकता देखाइदियो किरणले। यत्तिकै हिँड्न तयार भइसकेका केटीहरू पनि भेटेरै जाउन भन्न थाले। सायाले मास्तिर लग्यो हामीलाई। मलाई भर्याङ उक्लिँदा पनि घुमाइरहेको थियो। कानमा केही बजे जस्तो फिल भइरहेको थियो। उसका बाहामालाई भेटेर फर्कनै लाग्दा मैले त्यहीँ वाललाई छादेँ। यो दृश्य सायाका बाबामाले मजाले देखे। रोक्न सक्दो प्रयास गरेकै हो, तर मरे काटे सकिनँ। यो दोस्रोपल्ट थियो उसको घरमा छादेको। जतिसुकै नसामा भएको भए पनि यसपटक म शर्मले निकै पिरो लिएको थिएँ। साया मतर्फ हेर्दै भनिरहेकी थिए तिमीलाई जहिले पनि मेरै घरमा छाद्नुपर्ने। जहिले पनि शब्द उसको बाबामाको लागि अलिक आपत्तिजनक भएको हुँदो। खै मैले त्यो ख्याल गरिनँ। मलाई आफ्नै हालतदेखि दिक्क लागिरहेको थियो। किरणले मलाई सम्हालेर कोठासम्म नपुर्याएको भए म त्यो दिन नयाँ बानेश्वरको कुनै बाटोमै लड्थेँ होला। त्यस रात किरण म कानै बस्यो। भोलिपल्ट किरणले भन्यो राति सायाले फोन गरेर मेरो हालतबारे सोधेकी थिए रे। एउटा एनजिओमा जागिर पाएँ। तर अप्ठ्यारो के भयो भने म पूर्वको मान्छे सुदूरपश्चिम जानुपर्ने भयो। जाउँ कि नजाउने भएँ। साथीहरूसित सल्लाह माग्दा यस्तो मुस्किलले पाउने जागिर किन नजानु भन्ने सल्लाह दिए। सायाले पनि त्यसै भने। घरमा सोधेँ सबैले जानु नै भए। सबैले जाने सल्लाह दिइसकेपछि म कसरी नजान सक्थेँ। सायाले पनि नर्वेका लागि महिलाको कोटा स्किममा एमफिल प्रोग्रामका लागि स्कलरसिप अवार्ड पाएँ। त्यही प्रोग्रामका लागि मैले पनि आवेदन भरेको थिएँ तर पाइनँ। आवेदन दिउन्जेल कति धेरै योजना बनाएका थियौँ। दुवैजना सँगै गएर उतै सेटल हुने, तर सब बताभङ्ग भयो। साया 10 दिनभित्र विश्वविद्यालय उपस्थित भइसक्नु पर्थ्यो। म पनि 10 दिनभित्र धनगढीको कार्यालयमा हाजिर हुनु पर्थ्यो। हामीसित सँगै हुने दिन एक हप्ता मात्र बाँकी थियो। हाँसखेल गरिरहेका दिनमा अचानक यसरी भुइँचालो आउला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ। हुन त भुइँचालोको अनुमान कसलाई पो हुन्छ र अनि कस्तो संयोग। हामी दुवैजनाको खबर सुनाउने दिन एउटै परेको थियो। बानेश्वरको रोल्स क्याफेमा कफी खाँदै उसका कुरा सुन्दै गर्दा मेरो मुहार निभेको मैनबत्ती चाहिँ भएको हुँदो। ऊ पनि खुसी त कहाँ देखिन्थ्यो र मेरो मुहारको रूपरङ्ग देखेर उसले एकपल्ट भनेकी थिए, कमन चेयर अप यार। म उसका आँखाहरूमा फकत हेरी मात्र रहेको थिएँ। सधैँको लागि हो र उसले फेरि भनेकी थिए, फेसबुक छ, याहु मेसेन्जर छ, स्काइप छ, भेट भइरहन्छ नि। तर साया, मैले भनेको थिएँ, एउटा डिसिजन लिएर जान पाए ढुक्क हुन सकिन्थ्यो। डिसिजन? उसले कफीको एक सिप लिएपछि भनेकी थिए, कस्तो डिसिजन? बिहाको, मैले भनेको थिएँ। घरमा कुरा गरेकी छेउ कि छैनौ? निभेको मेनबत्ती जस्तो अनुहार उसको भएको थियो। शिर अलिकति झुकाएर भनेकी थिए, एकपल्ट बाबालाई भनेकी थिएँ। अनि बाबाले राम्रो रेस्पोन्स गर्नुभएन। खिन्नतामाथि थप खिन्नता ओहिरहेको थियो। निकै बेरसम्म केही बोलिन म, शब्द कहाँबाट आओस्। मन खाली थियो, दिमाग रन्थनिएको थियो। खिन्नतामाथि थप खिन्नता ओहिरिएको थियो। निकै बेरसम्म केही बोलिन म, शब्द कहाँबाट आओस्। मन खाली थियो, दिमाग रन्थनिएको थियो। मेरो मौनतालाई उसले भङ्ग गर्दै भनेकी थिए, चिन्ता नगर, बाबालाई म कन्भिन्स गर्छु कुनै दिन। म अझै केही नबोलिकन बसेको थिएँ। उनै मुहारमा कृत्रिम हाँसो ल्याएर नाटकीय पारामा बोलेकी थिए, आज चुरोट खाउँ अतीत। कहाँ के सोचिरहेको म, उसका कुराले एकैचोटि उसैको अनुहारमा हेर्न पुगेको थिएँ। ऊ हाँसिरहेकी थिए, तर यो पहिलो हाँसो थियो उसको ओठमा, जो पटक्कै सुहाएको थिएन। मन खुम्चिँदा हाँसो कसरी फैलिन सक्छ र? उसलाई मनले साथ दिएको भए पो ओठको हाँसो स्वाभाविक लागोस्। उसको त्यस किसिमको आग्रहका लागि मैले चुरोट मगाइदिएको थिएँ। उसले चुरोट आफैले सल्काएकी थिए। मैले भनेको थिएँ, तिम्रो ओठमा हाँसो सुहाउँछ साया, चुरोट होइन, यो तिमीलाई मनपर्ने चिज हो अतीत। एक सरको धुवा हावामा उडाउँदै उसले भनेकी थिए, सुहाउनुको के कुरा? नयाँ परिवेशमा पुराना घटनाक्रम बिर्सिने त होइनौ? खै त्यो त समयले बताउला, स्मरण शक्तिले कति साथ दिने हो। एक हप्तासम्म उसको सपिङको सहयात्री भएँ। नर्थ फेसको ज्याकेट र विन्टर ड्रेस ठबेल एरियामा किन्यौँ, अरू लुगा फाटा र सामान यो रोडमा। म बिहान घरबाट खाना खाएर निस्कन्थेँ करिब 10 बजेतिर, अनि साँझसम्म उसैसँग हुन्थेँ। दिउँसो खाजा खाने कुनै रेस्टुरेन्ट छिर्थ्यौँ, सबभन्दा पहिला उच्च रोडमा गाउँथेँ। मैले केही भन्न खोजे, उही पुरानो डाइलग दोहोऱ्याउँथेँ, तिम्रो ओठमा बस्ने चिजलाई म प्रेम किन नगरौँ। सपिङका लागि जति व्यस्त भए पनि हामी एकअर्कालाई केही समय दिन्थ्यौँ। एक दिन हामी गार्डन अफ ड्रिम्स गएका थियौँ। गार्डन अफ ड्रिम्स निकै शानदार लागेको थियो। त्यो सबै निहालिसकेपछि सायालाई मैले भनेको थिएँ, तिम्रो पुरी नर्वे हाम्रो गार्डन अफ ड्रिम्स जस्तै हुँदो हो अघि। ऊ केही बोलेकी थिएन, म पनि बोलेको थिएन, हामी खालि एकअर्कालाई हेरेर बसेका थियौँ एक दुई घन्टासम्म। त्यसपछि हिमालयन जाभामा गएर कफी खायौँ। अर्को दिन सिटी सेन्टर गएर फिल्म हेरेका थियौँ। टियुको कोरोनेसन गार्डनमा मात्र सीमित रहेको हाम्रो डेटिङ छुट्टिने बेला निकै बाक्लो भएको थियो, निभ्ने बेलाको बत्ती जस्तै। जति जति हाम्रो साथ हुने दिन छोटिँदै थियो, उति उति ऊ राम्री लाग्न थालेकी थिए, आत्मीय लाग्न थालेकी थिए। फेरि अर्को संयोग, हामी एकै दिन काठमाडौँ छाड्दै थियौँ। हुन त त्यसैलाई संयोग भनिन हाले पनि हुन्थ्यो, किनकि मैले र उसले एकै दिन काठमाडौँ छाड्ने निर्णय गऱ्यौँ। ऊ बैङ्कको उड्ने दिन मैले पनि धनगढीको टिकट लिएको थिएँ। उसले चाहेकी भए अझ एक दिन काठमाडौँमा बिताउन सक्थे। मैले उसलाई एक दिन बिताएरै जाऊ पनि भनेको थिएँ, तर उसले भनेकी थिए, जुन सहरमा तिमी छैनौ त्यहाँ एक दिनको कुनै मूल्य छैन। साँच्चै यति बेला ऊ मलाई भित्रैदेखि प्रेम गर्न थालेकी थिए। यस्तो इमोसनल कुरा उसले त्यसअघि मसित कहिले गरेकी थिएन। ऊ ज्यादै भावुक हुन थालेकी थिए। कहिलेकाहीँ मसित बोल्दा बोल्दै उसको आँखामा टिल्पिल टिल्पिल आँसु आइरहेको देख्थेँ म। यो के भइरहेछ उसलाई? उसको आँसुले मलाई किन कमजोर बनाइरहेको थियो? किन रोएकी साया? उसले आँसु पुछे र जबरजस्ती हाँस्ने प्रयास गरेर भने, मौकाको फाइदा उठाएकी। फेरि तिमीसित बसेर रुन कहिले झुर्लाएर? मलाई पनि केही हाँस्न कर लाग्थ्यो। वास्तवमा मैले प्रेम गरेकी सादा साया आजकल आँखामा आँसु र ओठमा चुरोट नभई बस्नै नसक्ने भएकी थिए। त्यो दिन उसको बेलुकीको फ्लाइट थियो, मेरो बस दिउँसो 3 बजेको, अन्तिम भेटका लागि 12 बजे रोल्स काफेमा भेट्यौँ। बेलुकीको फ्लाइट भए पनि ऊ पुरै ठाटिन भइसकेकी रहेछ। आकाशी टाइट जिन्स र कलेजी टी सर्ट लगाएकी थिए। अघिल्लो दिन छुटिएपछि कपाल स्ट्रेट गर्छु भन्दै थिए, गरिसकिन्छ। अनि अनुहारमा हलुका मेकअप र ओठमा टल्किने खालको रातो लिपस्टिक थियो। आज तिम्रो साथमा एक अन्तिम स्मोक गर्छु, कुर्सीमा बस्दै गर्दा उसले भने। म हाँसे मात्र, एउटा कार्ड किनेर ल्याएको थिएँ, राम्रो अक्षरमा शुभयात्रा लेखेको थिएँ, त्यो गिफ्ट स्वरूप उसलाई दिएँ। थुक्क मेरो शुद्धि, उसले भने, मैले पनि तिमीलाई केही ल्याइदिनु पर्थ्यो। तिमी पो जाँदैछौ, मैले भने, तिमी पनि त जाँदैछौ। म त कमसेकम आफ्नै देशमा छु नि, देशमा भएर के गर्नु, उसले भने। तिमी धनगढीभन्दा म नै ओस्लो पहिला पुग्छु होला। म फेरि हाँसेँ मात्र। हाम्रो टेबलमा चुरोट र कफी आइपुग्यो। उसले मसित रुमाल मागि झिकेर दिएँ। उसले आफ्नो ओटले लिपस्टिकको डाम बसुन्जेल त्यसमा किस गरी अनि मतिर दिँदै भने, यसैलाई मेरो प्रेजेन्ट मान्नु। भित्रदेखि खुसी लागेर आयो, मुसुक्क हाँसेँ, रुमाल जतन साथ राखेँ। मलाई लागिरहेको थियो म बौलाउँदैछु। ऊ स्वयं अगाडि थिए तर मेरो आँखा तृप्त अतृप्त थिए। कुवामा पानी नहुँदा प्यास झन् बढी लाग्छ, यस्तै त हो मान्छेको मन। कोही टाढा हुन लाग्दा उसैको आश झन् बढी लाग्छ। साया मेरो लागि फकेटा फटफटाइरहेकी एउटी पक्षी थिए, जो कुनै पनि बेला मेरो पन्जाबाट फुत्त उम्केर आकाशमा लोप हुने सामर्थ्य राख्थे। मलाई उसका एक एक चिज, एक एक बानी बेहोरा मन परेको थियो। के यो मेरो पागलपनको नमुना होइन? अन्तिम सर्को तानेपछि उसले एस्ट्रीमा निभाएको चुरोटको ठुटो पनि उसले थाहा नपाउने गरी टिपेर मैले आफ्नो गोजीमा हालेको थिएँ। चोकमा आएपछि उसित छुट्टिने बेला आयो। जति रोकिए पनि, अतृप्त आँखाले उसलाई जति निहारे पनि, हामी आफ्नो निर्णयलाई उल्ट्याउन सक्दैनथ्यौँ। यतिखेरको स्थितिमा कमसेकम म त सक्थेँ पनि होला, तर ऊ टेक केयर साया, उसको घर अगाडिको गल्लीमा पुगेर भने। यु टू, उसले आँखाभरि फेरि टिलपिल टिलपिल आँसु सोहोर्दै भने। त्यो बेला मभित्र पनि भदौरी भेल गडगडाइरहेको थियो। उसका अगाडि जबरजस्ती थुनेर राखिरहेको थिएँ। आँसु पुछेर दायाँ हात हल्लाउँदै मेरो अघिल्तिर लमथन्न तिर्सिएको गल्लीभित्र ऊ बिस्तारै ओझेल हुँदै गई। म पर्खालमा अडेस लागेर रोएँ एकछिन। रुमाललाई उसले अमूल्य बनाइदिएकी थिए। आँसु पुछेर व्यर्थ खराब गर्न मन लागेन अनि सर्टको बाहुलाले आँसु पुछे। त्यस दिन मलाई किन किन धनगढी जानै मन लागिरहेको थिएन। कस्तो दिनमा धनगढी जानु परेको, यही होला व्यवस्था भनेको, यही त होला जीवन भनेको। मन सम्हालिसक्नु अवस्थामै थिएन। त्यति भावुक म जीवनको कुनै पनि पहलमा भएको थिएन। न मलाई बस पार गरेर बस चढेको याद भयो, न बस हिँडेकै याद भयो। खालि याद भयो त सायसित बितेका पुराना दिन। त्यसैलाई कल्पेर बसेको क्षण एकैचोटि बेलुका 4:30 मोबाइल बजेर तर्सेँ। सायाले गरेकी रहेछ भनी पुग्नासाथ फोन गर्छु। त्यसपछि फोन काटी कल ब्याक गर्न खोज्दा मोबाइल स्विच अफ। धनगढीमा पहिलोपल्ट गइरहेको थिएँ। भोलिपल्ट त्यहाँ पुग्ने बित्तिकै झन् विरक्त लाग्यो। जेठको मसान्त गर्मीले मर्न चाहिँ स्टिम्ड भइएला जस्तो। असार 1 गतेदेखि हाजिर हुने आदेश थियो। त्यहाँ पुग्दा 9 बजिसकेको थियो। नजिकै एउटा पसलमा बसेर चिया चुरोट पकाएँ। चुरोट खाँदा सायालाई सम्झिनसम्म सम्झेँ। ऊ कहाँ पुगी होली भन्ने लाग्यो। तिमीभन्दा चाँडो पुग्छु होला भनेर हिजै मात्र फुर्ती लगाउँदै थिए। त्यसपछि रिक्सा समातेर अफिस गएँ। चौराहाबाट रिक्सामा 3 मिनट जति उत्तरतिर गएर दायाँ साइडको एउटा गल्लीभित्र भर्खर बने जस्तो 2 तल्ले घरमा रहेछ मेरो अफिस। त्यहाँका हाकिम थिए मधुसूदन जोशी। सुरुमा उनैलाई खोज्दै गएर भेटेँ। आफ्नो क्याबिनमा फोनमा कुरा गर्नमा व्यस्त थिए उनी। फोन नराखुन्जेल म उनले फोनमा कुरा गरेको सुन्न बाध्य थिएँ। यतिन्जेल उनले मलाई बस्ने इसारा गरिसकेका थिए। एउटा कुरा सुरुमै थाहा पाइयो, अफिसभित्र एसी रहेछ, नत्र यस्तो गर्मीमा काम गर्न पनि कहिले मुड आउला र। उनले रिसिभर राखिसकेपछि मैले आफ्नो परिचय दिएँ। मेरो कामको विवरण लगायत अफिसबारे उनले सबै वृत्तान्त सुनाए। केही कुरा त मैले काठमाडौँमा थाहा पाइसकेको थिएँ। यहाँ उनले अझ डिटेलमा एफ्लेक्स एक्सप्रेसन गरिदिए र अन्तमा भने, कोठा नपाउन्जेल तिमी मकानै बस्न सक्छौ। उनलाई क्वार्टर दिइएको रहेछ। अफिसकै कम्पाउन्डभित्र भएको सानो एकतले घर उनको क्वार्टर रहेछ। त्यहीँ एउटा रुम रहेछ जुन गेस्ट रुम हुँदो त्यहीँ बस्न दिए। क्वार्टरमा एसी रहेछ, पुरै कुल। त्यो दिन पुरै आराम गरे। भोलिपल्ट खाना पनि उनीको क्वार्टरमा भयो। खाना खाइसकेपछि मधुसूदनसँगै अफिस छिरेँ। एउटा ठुलो क्याबिनमा दुईजना केटा र बाहिर रिसेप्सनमा एउटी केटी थिए। सबैले मलाई ट्वाँ परेर हेरिरहेका थिए। मधुसूदनसँगै उनको क्याबिनमा पसेँ। उनले सबै स्टाफलाई बोलाएर मेरो परिचय गराइदिए। त्यहाँ मधुसूदन पछाडिको दोस्रोमै थिए। जीवनमा पहिलोपल्ट मलाई अपरिचित मान्छेले नमस्ते गरे। सुरुमा त अलिक अप्ठ्यारो महसुस गरे। अफिसले मलाई एउटा ल्यापटप दियो। युटिएलको नेट किनेपछि सायासित च्याट गर्न पाइने भयो। म यसै फुरुङ्ग थिएँ। तीन दिन मधुसूदन कहाँ पाहुना भएर बसिसकेपछि बल्ल कोठा पाइयो। मासिक 1000 तिर्ने गरी सिरक टस्ना सबै पिउनले नै बनाइदिए। निकै सहयोगी थिए पिउन बलबहादुर। मधुसूदनको विशिष्ट आतिथ्यबाट बिरानो ठाउँमा गएको थिएँ। कहाँ मधुसूदनको एसी क्वार्टर, कहाँ त्यो 40 डिग्रीको बाफिलो कोठा। पङ्खा खोल्यो, तातो हावा फाल्थ्यो, जिउ तर र पसिनाको धारो काटिरहन्थ्यो, आफ्नै जिउ सिकसिक लागिरहने। त्यो कोठामा फुरुङ्ग गर्ने केही कुरा थियो भने भर्खर पाएको ल्यापटप र नेट। हत्तपत्त सब जोडजाड गरेर सबभन्दा पहिले फेसबुक नै खोले। इनबक्समा दुईटा मेसेज आएको रातो चिन्ह देखे। दुवै सायाकै रहेछ। पहिलो मेसेज दुई दिन अगाडिको लेखेकी थिए। भर्खर आइपुगे। एकदमै बोर फिल भइरहेछ। मेरो देश मिस गरिरहेछु, परिवार मिस गरिरहेछु, अनि विशेष तिमीलाई मिस गरिरहेछु। तिमी कहाँ छौ, कस्तो छ नयाँ अफिस? तिम्रो रिप्लाईको प्रतीक्षामा छु। टेक केयर, लभ यु। दोस्रो मेसेज पनि हेरेँ, लेखेको थियो। अहिले नै उडेर तिम्रो समीपमा आउँ जस्तो लागिरहेछ अतीत। एकदमै डिप्रेस्ड भएको छु। सपनामा पनि तिमीसितै भएको देख्छु। छुटेको भर्खर दुई दिन भएको छ, अझै दुई वर्ष कसरी काट्नु? खोइ कहाँ छौ तिमी, किन रिप्लाई गरेनौ? मलाई डर लागिरहेछ। मिस यु अ लट। उसका दुवै मेसेज पढिसकेपछि म भावनात्र पाएँ। यी तीन दिनमा म एकपल्ट साइबर किन पसिनँ भन्नेमा ठुलो अफसोस भयो, अनि केही पनि नसोची उसलाई रिप्लाई लेखेँ। माई डियर साया, म पनि तिमी जस्तै एक्लो छु यहाँ। हामी फरक फरक भूगोलमा छौँ, तर हाम्रा भावना उस्तै छन्। आखिर हामी एउटै कथाका दुई पात्र नहौँ। डिप्रेस नहौ, सम्हाल आफूलाई, साथी बनाऊ नयाँ। केही दिन त हो, बानी परिहाल्छ नि। बरु तिमी अनलाइन हुने टाइम कुन बेला हो भन न, त्यो बेलामा कुरा गरौँला। तिम्रो परिवेश कस्तो छ त्यहाँ, म जान्न एकदम इच्छुक छु साया। लभ यु, टेक केयर। मेसेज आदान प्रदान त थियो हामीलाई जोड्ने। फेसबुकको इनबक्समा बल्ने रातो कलरकै प्रतीक्षा रहन्थ्यो हरदम, कतिखेर ल्यापटप खोल्नु जस्तो। यसै छटपटी भइरहन्थ्यो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त, अर्को साता समर लभको 6 श्रृङ्खलाको वाचन लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।